الحمد لله وحده لا شريك له والصلاة والسلام على من لا نبي بعده. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وقالت اليهود ليست النصارى على شيء وقالت النصارى ليست اليهود على شيء وهم يتلون الكتاب كذلك قال الذين لا يعلمون مثل قولهم فالله يحكم بينهم يوم القيامة فيما كانوا فيه يختلفون. صدق الله العظيم. آج ہم لوگ سورہ بقرہ کی آیت نمبر 113 سے آن ورڈس کنٹینیو کرتے ہیں. 13 رکوع ہمارے یہاں تک کمپلیٹ ہو چکے ہیں الحمدللہ. لاسٹ کلاس میں اگر آپ کو یاد ہو تو ہم نے یہ پڑھا تھا وقال یدخل الجنہ, یہ یہود اور نصارہ کی بات چل رہی تھی جو یہ لوگ کہتے تھے ایک دوسرے کو کہ کوئی جنت میں نہیں جائے گا جو انلیس اینڈ انٹل یا تو وہ جیو ہو یا کرسچن ہو, ہودن او نصارہ. تو اس پہ تھوڑی بات ہوئی تھی. آج اسی کا ذرا سا ریلیٹڈ ہی بات ہے بٹ نیکسٹ رکوع سے سٹارٹ ہو رہا ہے. قالت الیہود لیست النصارى على شيء, یہ یہود کہتے تھے کہ نصارہ جو ہے یہ کسی چیز پر نہیں ہے, یعنی دے آر ناٹ آن دا ٹرو ریلیجن. اور پھر اسی طرح نصارہ, قالت النصارى لیست الیہود على شيء, نصارہ کہتے تھے کہ یہود کسی چیز پہ نہیں ہے, یعنی دے آر ناٹ آن دا رائٹ کریکٹ ریلیجن. وہ ہم یتلون الکتاب, ایون دو یہ لوگ یتلون الکتاب یعنی کہ کتاب تو پڑھتے تھے دونوں. اور پھر ذرا سا ٹیکنیکلٹی دیکھیں, یہاں کذالک آتا ہے نا, کذالک کا مطلب ہوتا ہے اسی طرح. الذین لا یعلمون مثل قولہم, یہ وہ لوگ جو یعنی ان کے علاوہ ایک تھرڈ پارٹی کی بات چل رہی ہے. پہلے تو جو نے کہا کرسچن کسی چیز پر نہیں ہے, کرسچنز نے کہا جو کسی چیز پر نہیں ہے, پھر کزالے کا اسی طرح قول لذینا ان لوگوں نے کہا لا یعلمون مثل قولہم, انہی کی طرح کی بات کی جن کو کچھ پتہ بھی نہیں تھا. یعنی کہ یہاں پہ مراد مشرکین ہے کہ ان دونوں کو دیکھ دیکھ کر پھر جو پیگن ورشپرس تھے یا جو اس زمانے میں بت پرست تھے یا مشرکین تھے ان لوگوں نے بھی انہیں کو فالو کرنا شروع کر دیا, ایسی باتیں شروع کر دیں. فَاللَّهُ يَحْكُمُ بَيْنَهُمْ يَوْمَ الْقِيَامَةِ فِيمَا كَانُوا فِيهِ يَخْتَلِفُونَ. تو بس اللہ تعالیٰ حکم کرے گا یا فیصلہ فرما دے گا بینہم ان کے بارے میں یا ان کے درمیان قیامت کے دن, فِيمَا كَانُوا فِيهِ يَخْتَلِفُونَ, جس کے بارے میں آپس میں اختلاف کر رہے ہیں یا جھگڑتے پھر رہے ہیں. تو مین موٹا موٹی یہاں پہ نقطے کی بات یہی ہے, انہی ڈفرینٹ فارمس کی بات ہو رہی ہے کہ ایک دوسرے کو غلط کہنا, حالانکہ جو بالکل لاجیکل ایک انڈرسٹینڈنگ ہے وہ یہی ہے. ہم لاسٹ کلاس میں کچھ تھوڑا سا ڈسکس کر رہے تھے, ایک ہوتا ہے ناسخ اور ایک ہوتا ہے منسوخ. ایک آرڈر نیا آ گیا, اب پرانا آرڈر منسوخ ہو گیا, تو اس پہ عمل درآمد نہیں ہوتا, اس کو فالو نہیں کیا جاتا پھر. اس لیے کسی پاسٹ حکم یعنی کہ منسوخ ہو جانے والی بات کو یا آرڈرز کو فالو کرنے کے بعد کوئی بھی فرما بردار نہیں ہو سکتا اگر وہ ابھی تک پاسٹ ہی اس پہ چلا جا رہا ہے. یعنی جیسے وہ کہتے ہیں اپنے ماضی میں رہ رہا ہے یا اپنے پاسٹ میں ابھی تک ایگزسٹ کر رہا ہے کوئی بندہ اگر. اچھا یہاں پہ مخلصین فرمایا تو اس کی قید سے اس ان آیتوں میں اگر آپ دیکھیں تو منافقین ظاہر ہے نکل گئے, کہ جو محسن لفظ آیا تھا وجہ اللہ سے پچھلی آیت میں. تو ہوا یہاں پہ یہ تھا کہ ایک دفعہ کچھ جیوز مل کے آپس میں باتیں کر رہے تھے اور یعنی جمع ہو کر یہ مباحثہ ان کا چلا کہ جو کرسچنز ہیں وہ صحیح دین پر نہیں, اور پھر اسی طرح وہ نصارہ جو تھے وہ بھی اس طرح سے متعصب یعنی کہ ایکسٹریمسٹ اس لیول پہ چلے گئے. یہ کہتے ہیں زید یا تعصب میں آ کر انہوں نے جوڈزم کو یا دین جو موسیٰ علیہ السلام کا دین تھا اس کو غلط کہنا شروع کر دیا. تو بہرحال اس کے بارے میں آیتیں نازل ہو رہی ہیں کہ یہ لوگ ایسے کرتے ہیں, حالانکہ ان میں سے سب کے درمیان اللہ فیصلہ فرما دیں گے. بہرحال ان سب کے اندر اصل بات تو خیر مسلمانوں کے سمجھنے کی ہے. آج کل بھی دیکھیں اگر ہم تو ایک سارٹ آف جیسے فرقہ بازی ہے, ایک دوسرے کے اوپر کفر کے فتوے لگانا شروع اور اس طرح کی باتیں آج کل بھی بہت کامن مسلمانوں کے ود ان چل رہی ہیں. حالانکہ جو دین کی اصل جو ایسنس ہے, جو روح ہے یا جو اسپرٹ ہے वो तो वही एक ही है जो मिल्लत इब्राहिमी पर है। आगे चल के इंशाल्लाह जब इब्राहिम अलैहिस्सलाम का वाक्या आएगा उसमें आप डिटेल में देखेंगे किस तरह से जो पूरा मक्का को आबाद करने का, और वो स्टोरीज आएंगी इंशाल्लाह आगे। उसमें हम अब देखेंगे कि दीन तो एक ही था ना, मिल्लत इब्राहिमी का जो तौहीद का दीन था वो एक ही था, मगर ये बहरहाल अपनी ही बुक्स के अंदर जो लिखा हुआ था उसी में हेरा फेरी करके, मैनिपुलेशन करके और रद्दोबदल करके उसे चेंज क्योंकि करते रहते थे, तो वो ज़ाहिर गलत था। और यहाँ पे देखें अल्लाह ताला ने फिर दोनों कौमों की जो जहालत थी इन्हें इसको रद्द किया। और यहाँ पे एक बात ये भी समझ आती है कि ये महज यानी इस ये जो एक फॉर नेम सेक होता है, फॉर नेम सेक ये लोग इस चीज़ में ज़्यादा पड़े हुए थे कि वी आर ज्यूज़, वी आर क्रिश्चियंस, हम मुशरिकीन हैं, इस चीज़ के अंदर ये ज़्यादा पड़े हुए थे। हालांकि जो असल रूह थी वो अगर ये समझेंगे उसमें दो बातों को मेन कंसिडर करना ज़रूरी है। पहला तो ये कि बंदा दिल जान से सब अपना अल्लाह के सपोर्ट, जैसे इस्लाम कहते हैं ना सबमिशन को, पहली चीज़ तो है सबमिशन। और जो फिर सबमिशन के बाद इताअत का या फरमाबरदारी का या इबादत का जो भी तरीक़ा कार दीन में वाजे है उसमें फिर अपनी अकल नहीं लड़ाई जाती कि अपनी अकल लगा के बंदा आगे पीछे करके बोले मैं फॉलो कर रहा हूँ, नहीं, जो इस्लाम में साबित है वो जायज़ होगा, जो साबित नहीं है वही चीज़ बिदअत बन जाएगी। तो यहाँ पे भी एग्जैक्टली मोर और लेस उसी तरह की बात चल रही है। ये पीछे अगर आप देखेंगे बला मन असलमा वजहहू लिल्लाही व हुवा मुहसिनुन, इससे पिछली आयत में आया। अच्छा, असलमा यानी कि सबमिशन, वही इस्लाम से लफ्ज़ निकला कि जिसने सबमिट किया वजहहू अपने चेहरे को अल्लाह के लिए। और फिर वह हुआ मुहसिनुन, ये मोहसिन आया, इस पर थोड़ी सी बात हमारी हो चुकी है वैसे तो। एहसान, एहसान से ये लफ्ज़ हमने डिस्कस किया था निकला है, जो हाईएस्ट लेवल ऑफ समझे कि इस्लाम के अंदर ईमान का भी जो हाईएस्ट लेवल होगा बिलीव करने का, इस्लाम होगा फिर ईमान होगा और उससे भी हाईएस्ट लेवल होगा एहसान। तो वाहुआ मुहसिनुन भी आया यहाँ पे। इससे जो आपको पता चल रहा है कि जो इटर्नल निजात यानी कि निजात उखरवी जिसको कहा जाता है इल्मी लैंग्वेज में, जो आखरत में आपका या जन्नत में जाने का जो ज़रिया होगा उसके लिए सिर्फ इताअत भी ज़रूरी नहीं, काफ़ी नहीं है कि बस किसी ने कहा कि मैंने मान लिया, मैं मान लिया, ख़त्म नहीं। उसके लिए फिर मोहसिन का मतलब यह है कि हुस्ने अमल यानी कि खुशू और खुजू के साथ अमल भी ज़रूरी होगा, और वो तभी होगा जो कुरान और सुन्नत और रसूल सल्लल्लाहु अलैहि वसल्लम की जो टीचिंग्स हैं उसके मुताबिक होगा। जब उसकी टीचिंग्स के मुताबिक ही नहीं अमल होगा तो वो फिर बंदा ज़ाहिर है मोहसिन की कैटेगरी से ऑटोमेटिकली बाहर निकल जाएगा। तो जब उससे ही बाहर निकल जाएगा तो वो इस आयत की जो बला मन असलमा वजह लिल्लाही वह हुआ मुहसिनुन, वो मुहसिनुन की कैद से बाहर चला जाएगा। मैं क्लियर किया अपना? अब दूसरी बात आप ये देखेंगे, जैसे ज्यूज़ ने अपने रिलीजन को एक रेशल रिलीजन बना लिया मिसाल के तौर पे। असल बात जो यहाँ समझने की है वो ये है कि अब कोई अगर नस्लन यानी कि जेनेटिकली या जो उसकी जीनियोलॉजी जिसको कहते हैं या पता नहीं फैमिली ट्री हो या जो भी जिस वर्ड को भी इस्तेमाल करें, वो नस्ली मुसलमान हो, ज्यू हो, क्रिश्चियन हो, अल्लाह के यहाँ इन नामों से कोई फ़र्क नहीं पड़ता। असल जो चीज़ है वो ईमान और अमल साले, ये दो चीज़ें हैं, इनसे आपको पता ये चलता है। और ज़ाहिर है फिर जो उसूल ईमान होगा, ईमान के जो तमाम जवाबत होंगे और रूल्स होंगे, वो हर ज़माने में मेन ईमान के जो समझेंगे आउटलाइंस होंगी वो तो सेम ही है हमेशा से, जो शिर्क से पाक होने की हर शरीयत में ईमान की कैटेगरी वही थी। बीच में फिर रद्दोबदल की करके लोग ज़ाहिर है उसमें मैनिपुलेट किया दीन को, वो एक अलग चीज़ है। और अमल की कुछ ना कुछ माइनर फॉर्म में समझें कि इसकी
ऑन द फेस ऑफ इट कुछ लगता है कि बदलता रहता है, लेकिन फिर भी दीन वही का वही रहेगा जो असल दीन शुरू से चला आ रहा है। लेकिन जाहिर है अमल के मुताबिक अब जो मूसा अलैहिस्सलाम की शरीयत में उस ज़माने के लोगों के हिसाब से जो था वो तौरात में उनके ऑर्डर्स आए, फिर ईसा अलैहिस्सलाम के ज़माने में जो इंजील के बारे में ऑर्डर्स आता है उनमें जाहिर है कुछ ना कुछ उन लोगों के हिसाब से थोड़ी बहुत मुताबकत होगी, लेकिन अदर देन दैट दीन का असल रूह वही रहेगी। और कोई भी इस बेस के ऊपर सिर्फ जन्नत का ठेकेदार नहीं बन जाएगा कि मैं जीव हूँ, मैं क्रिश्चियन हूँ, मैं मुसलमान हूँ, नहीं, उसका अमल और उसका ईमान वो दोनों चीज़ें होना ज़रूरी होंगी। और ये इसमें एक बहुत ज़्यादा समथिंग टू थिंक अबाउट फॉर द मुस्लिम्स कि ये जीव और क्रिश्चियंस की भी यही कन्फ्यूजन थी और यही उनकी भी गलती थी। वो ये समझ रहे थे कि हम जीव हैं तो भाई ये नसारा किस चीज़ पे नहीं है, गलत मज़हब पर हैं, वो यही भाई कह रहे थे उनको। और अगर कोई मुसलमान इस कन्फ्यूजन में आ जाए कि जी अब मैं तो मुसलमान हूँ इसलिए अब मैं जो मर्ज़ी करूँ, तो वो भी किसी ना किसी फॉर्म में गलत रहेगा। और आजकल ये कॉमन आपको नज़र आएगा कुछ विद इन इस्लाम भी, बाज़ लोगों की एक मैंटेलिटी ऐसी होगी, एक तरफ बिल्कुल आउट राइट जाके भाई अल्लाह बड़ा गफूर और रहीम है, सब माफ़ करने वाला है, तो जो मर्ज़ी करो। अच्छा, दूसरी तरफ कोई किसी और नाम से अब एनी हाउ तो अल्लाह के नज़दीक बस यही समझने की ज़रूरत है कि ईमान और अमल साले ये दोनों ज़रूरी हैं। और कुरान में या हदीसों में कहीं भी सिर्फ कोई नस्ली मुसलमान होने की बेस के ऊपर किसी से कोई वादा नहीं किया गया। और बिल्कुल असलमा वजहु लिल्लाह वहुवा मोहसिन, फिर उस जो ये करेगा उसके लिए फलहु अजरु इंद रब्बी वला खौफुन अलैहिम वला हुम यहज़नून, इससे पिछली आयत में गुजर चुका है। फिर मोर और लेस इसका यही नायतों का मतलब है, अगर कुछ आपको और फर्दर क्वेश्चन हो वरना हम आगे चलते हैं। वमन अज़लम मिम्मन मना मसाजदल्लाही अन यज़कुरा फ़ीहा इस्मुहु व सअ फ़ी ख़राबिहा सॉरी। और वमन अज़लम मिम्मन मना मसाजदल्लाही कौन होगा इससे बड़ा ज़ालिम, मन अज़लमा कौन होगा इससे बड़ा ज़ालिम, मिम्मन मना मसाजिद अल्लाह, जो अल्लाह की मस्जिदों से मना करे, यस्कुर फी हस्मुहु के वहाँ पर यस्कर यानी कि ज़िक्र किया जाए, फ़िया इस्म अल्लाह के नाम का, और वसाफ़ी ख़राबिया और सही कहते हैं कोशिश करने को, और वो इसकी कोशिश यानी कि उन मस्जिदों को ख़राब करने की कोशिश में लगा रहे। मैं मोटी मोटी बात ये इस तरह से इसका महावरतन तर्जुमा बनेगा कि इतना इससे बड़ा कौन ज़ालिम होगा जो अल्लाह की मस्जिद के अंदर ज़िक्र करने से किसी को मना कर रहा है, या वहाँ पे मस्जिद का जो निज़ाम है उसको ख़राब करने के चक्कर में लगा हुआ है। उलाइका मा कान लहुम अन यदखुलूहा इल्ला खौइफीन, ऐसे लोगों को जो ये करते हैं उनके लिए माँ काना लहू मैत खुलूआ, उनके लिए ये मुनासिब ही नहीं है कि वो वहाँ पे दाखिल हों, मगर ये कि अल्लाह खौइफीन, खौफ से निकला है कि वो, मगर ये कि डरते हुए, अल्लाह से डरते हुए मस्जिद में दाखिल हों, ऐसे बजाय इन कामों पे लगने के। लहुम फिद दुनिया खिज़्यूम वलहुम फिल आखिरत अज़ाबुन अज़ीम, इनके लिए दुनिया में भी खिज़्यून कहते हैं ज़िल्लत को, ज़िल्लत होगी और आखिरत में भी अज़ाब अज़ीम होगा। वलिल्लाहिल मशरिक वल मगरिब फ़ऐनमा तुवल्लू फ़थम्मा वजहुल्लाह इन्नल्लाह वासिउन अलीम, और अल्लाह के लिए ये है मशरिक भी और मगरिब भी, फ़ऐनमा तुवल्लू फ़थम्मा वजहुल्लाह इन्नल्लाह वासिउन अलीम, जिस तरफ भी तुवल्लू कहते हैं रुख करने को या चेहरा वजहुल्लाह, जिस तरफ भी आपका डायरेक्शन होगा वहाँ सामने आप अल्लाह को पाओगे। इन्नल्लाह वासिउन अलीम, अल्लाह ताला बहुत ही बख्शने वाला और जानने वाला है।
ये यहाँ पे दो तीन चीज़ें इम्पोर्टेंट समझने की जो हैं, एक तो ये देखें, लहुम खिज़्युन फ़िद दुनिया, लहुम फ़िद दुनिया खिज़्युन व लहुम फ़िल आख़िरत अज़ाबुन अज़ीम। इससे आपको एक तो अज़ाब कबर का पता चलता है, बाज़ लोग जो इस अज़ाब कबर को, या आपने लीजिएगा, अज़ाब कबर जो के मुनकर होते हैं बाज़ लोग, या उस पर बिलीव नहीं करते, तो उनके अगेंस्ट ये एक दलील भी आपको यहाँ पे मिलती है, लहुम फ़िद दुनिया खिज़्युन, उनके लिए दुनिया में भी अज़ाब होगा, व लहुम फ़िल आख़िरत अज़ाबुन अज़ीम, और आख़िरत में भी अज़ाब होगा। अच्छा, दूसरी बात आप ये देखें, वलिल्लाहि अल-मशरिकु वल-मग़रिबु फ़ऐनमा तुवल्लू फ़थम्मा वज्हुल्लाह। बाज़ लोग, एक दफ़ा मैं आपसे शायद पहले किसी क्लास में हमारी ये बात चल रही थी, इस अर-रहमान वल-अर्श इस्तवा, तो बाज़ लोग उस आयत से ये मतलब ले लेते हैं कि अल्लाह अर्श पर है, जो यानी मौजूद वहाँ है, अल्लाह का सिर्फ इल्म हाज़िर और नाज़िर है, जबकि ऐसा नहीं है। इस आयत से कैटेगोरिकली आप समझ लें कि फ़ऐनमा तुवल्लू, आप जिस तरफ भी डायरेक्शन करेंगे अल्लाह को पाएंगे, और ऐसी बहुत सी दूसरी आयतें भी हैं, मा तकूनु मिन नजवा सलासतुन इल्ला हुवा राबिउहुम, के तुम तीन होते हो तो चौथा अल्लाह होता है, तुम चार होते हो तो पांचवा अल्लाह होता है, ऐसी दूसरी आयत है, और इन्नमा हुवा माअकुम, इन वो तुम्हारे साथ है जिस जगह पर भी तुम हो, तो ऐसी बहुत सारी आयतें हैं। खैर, और दूसरी चीज़ ये देखें, एक मैं आपको इल्मी नुक्ता इम्पोर्टेंट इसलिए बता रहा हूँ कि इसमें कन्फ्यूजन कभी इंशाल्लाह ना हो हमें। यहाँ पे एक लफ्ज़ आ रहा है वजहुल्लाह, वजहुन अगर आप नॉर्मली तर्जुमा करते हैं तो इसका मतलब होता है चेहरा, मुंह, लेकिन जब आप अल्लाह के लिए किसी सिफ्त का इस्तेमाल करते हैं, क्वालिटी का, उसको तर्जुमे को हमारा ये एक मानना है, एक बिलीफ है मुसलमानों का, कि उस क्वालिटी का तर्जुमा हमें नहीं मालूम, वो किस कैपेसिटी में है वो बेहतर सिर्फ अल्लाह ही जानते हैं, तो हमें से हम इसका तर्जुमा वजहुन ही रखेंगे, वजहुन ही कहेंगे इसे, हम से हम चेहरे के साथ ट्रांसलेट नहीं करेंगे, क्योंकि चेहरा जब आप बोलेंगे या फेस बोलेंगे तो फिर वो इंसानों या किसी क्रिएशन के लिए इस्तेमाल हो जाता है और आपके दिमाग में एक इमेज आ जाता है, जबकि अल्लाह इन चीज़ों से पाक है, अल्लाह की जो ज़ात है वो इन सिफात से पाक है, तो इसलिए अल्लाह के लिए जब भी आगे भी आएगा, वो कभी साकुन का लफ्ज़ आ सकता है जिससे, या पांव पिंडली मुराद हो सकता है, या उन जहाँ पे भी अल्लाह की कोई सिफ का ज़िक्र आएगा उसका तर्जुमा आप ये अरबी लफ्ज़ से ही करें तो बेहतर है, उसे उर्दू या इंग्लिश में ट्रांसलेट ना किया जाए, तो आप इंशाल्लाह कभी किसी कन्फ्यूजन का शिकार इंशाल्लाह नहीं होंगे। ज़ाहिर है क्योंकि ज्यूज़ जो थे वो नमाज को छोड़ने के या मस्जिद नबी को ख़ास तौर से वीरान करने के और उस चक्कर में लगे रहते थे, तो उन पे ये आयतों का मेन इतलाक़ किया उनकी बारे में ही चल रही है कि अल्लाह की मस्जिदों में जाने से अल्लाह रोकते हैं लोगों को या वहाँ पे उन मस्जिदों को ख़राब करते हैं, और फिर क्रिश्चियंस में भी जो उस वक्त के ज़माने के जो रूम की जो सल्तनत थी विच वॉज इन सीरिया, जहाँ पे मेन उसका जिसका समझे कि जो जोग्राफिकल लोकेशन थी या उसका हेड जो कैपिटल वॉज इन कॉन्स्टेंटिनोपल, इस्तंबुल जो आजकल कहा जाता है, तो वहाँ के भी सारे वो सारी क्रिश्चियन एम्पायर्स थी, तो वहाँ से भी लोग आए, और यहाँ तक कि आपने वो क्रूसेड्स के ज़माने में ही देखा होगा बैतुल मुक़द्दस वगैरह में जब उन्होंने चढ़ाई की तो वहाँ पर कई कई दिन फिर नमाज भी नहीं हुई, और उससे पहले भी ये मस्जिदों को वीरान करने की तरफ इनका एम्फेसिस रहता था, तो उनके ऊपर ही आयतें चल रही हैं, और ज़ाहिर है उन्होंने ही उनकी जो अटैक था उसकी वजह से पहले भी वहाँ पे मस्जिद वीरान हुई और वहाँ पे नमाज़ों रुकी और एट्सेट्रा एट्सेट्रा, तो उनके बारे में ये इशारा हो रहा है कि नमाज का एहतमाम नहीं हुआ, कि ये जो क्रिश्चियंस के जो असलाफ थे यानी कि यही जो रोमन एम्पायर जो वो थे, उन्होंने एक तो नमाज तरके नमाज यानी कि नमाज को रुकवाना और फिर मस्जिदों को वीरान करना, इन दो चीज़ों के ऊपर उनके जो अमल था उनका जो काम था उसकी वजह से ये दो काम हुए, उसकी वजह से आए थे। उस बादशाह का नाम बुकों में आता है तोईतस,
मुझे एग्जैक्टली याद नहीं आ रहा कि ये कौन सा किंग था जिसने अटैक किया था, जिसने वहाँ पे अटैक किया और पूरा ज्यूस को समझे के मार मार के फिर निकाला वहाँ से। और जी नाम मुझे इस वक्त याद नहीं आ रहा, वो फिर मैं रिकन्फर्म कर लूँगा इंशाल्लाह। और एक पॉसिबिलिटी इसमें इशारा, जो आपको याद होगा सुलह हुदैबिया जब हुआ था उससे पहले फतह मक्का के टाइम पे भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जब आए उमरे के लिए तो मुशरिकीन ने उन्हें एंटर नहीं होने दिया था,
उसी वक्त सुलह हुदैबिया हुआ था।
उस वक्त फिर सुलह हुदैबिया हुआ था, तो इससे वो मुराद भी हो सकता है इन आयतों से। बात हो रही है ना मस्जिदों में जाने से रोकने की और मस्जिदों में ना करने की देने की, तो वो उनका जो एक्ट था वो भी एक तरह से मस्जिदों को वीरान के हुक्म में ही हो गया कि वहाँ पर एंटर नहीं होने दिया जा रहा लोगों को, या उमरा नहीं करने दिया जा रहा, या जो भी मुसलमानों को नहीं जाने दिया था उस वक्त। तो ये भी यहाँ पे वो भी मुराद हो सकते हैं। अच्छा, अब फिर यहाँ पे देखें जो अल्लाह ने फरमाया लहुम फिद दुनिया खिज़्यू वलहुम फिल आखिरत अज़ाबुन नसीम, इनके लिए दुनिया में भी रुसवाई और आखिरत में भी। तो ये काम जो भी करेंगे आज के ज़माने में भी, ये आयतें कोई सिर्फ किसी ज़ाहिर कुरान की आयतें तो आम होती हैं, वो हर दौर के हर बंदे पे अप्लाई हो सकती हैं। आज के ज़माने में भी अगर कोई मस्जिदों को वीरान करने पे लगा हुआ है, अल्लाह के ज़िक्र से वहाँ पे रोक रहा है किसी को, तो उसके लिए भी दुनिया में भी रसवाई और आखरत में भी उसकी तजलील होगी। और
कबर, इसमें कबर कहाँ?
नहीं, कबर आया नहीं, मैंने इसका तर्जुमा किया कि लहुम खिज़्युन फिद दुनिया, कि उन्हें दुनिया में अज़ाब होगा, वलहुम फिल आखिरत अज़ाबुन नार, और आखिरत में अलग अज़ाब होगा। अब आखिरत में अज़ाब अलग अज़ाब होगा, दुनिया में अलग अज़ाब होगा, तो इससे मैं ट्रांसलेट इसको इस तरह से कर रहा हूँ कि लहुम खिज़्युन फिद दुनिया, दुनिया के अंदर जो अज़ाब होगा ये आखिरत में तो नहीं होगा, ये तो इधर ही होगा। और कब्र का जो अज़ाब है, जो मरने के बाद जो जब बंदा कब्र में जाता है तो आगे अभी आखिरत में नहीं पहुंचा है, वो है इसी वर्ल्ड में कहीं ना कहीं इसी सिनेरियो में, तो उसके ऊपर यहाँ पे जो अज़ाब हो रहा है तो वो उससे मुराद फिर अज़ाब कब्र ही हो जाएगा।
ओके, तो ये उसका ये मतलब नहीं है कि दुनिया में जो ज़िंदगी गुजार रहा है,
दोनों मतलब है, दुनिया में जो ज़िंदगी गुजार रहा है वो भी बेइज्जती की बात है, क्योंकि इन्हीं कौमों में ये जो रूम से जो रूमी थे, जो किसरा नहीं, हाँ किसरा ही था ना, कैसर उस तरफ था, सही है किसरा, ये लोग जो रोमन एम्पायर वाले, और ये आके जब अटैक कर रहे थे और फिर ये, तो लेकिन एंड में आप इनके साथ भी देखें क्या हुआ कि मुसलमानों ने पूरी जितने इलाके थे सब फतह कर लिए, और ये सब मुसलमानों के अंडर एज अ महकूम बन के रह रहे थे, यही लोग जो ये काम कर रहे थे जिन जिन की तरफ इशारा हुआ, पहले हमने जूस का, फिर हमने रूम का, फिर इवन मुशरिकीन मक्का का, ये तीनों लोग जिन्होंने ये काम किया था, मस्जिदों को रोका था, जूस मस्जिद नबी को रोकने पर लगे हुए थे, वहाँ पे इबादत में ख़राबियाँ पैदा करते थे, मुशरिकीन मक्का यहाँ पे, और जो रूमी थे वो बैतुल मुकद्दस उन्होंने उस वहाँ जाने से रोका हुआ था लोगों को, ये तीनों कौमें फिर अल्टीमेटली मक्का भी फतह हुआ, मदीना से भी जूस को भी निकाल के खैबर से फिर अल्टीमेटली बाहर फेंका, और मुसलमानों ने ये पूरी रूम और पर्शियन एम्पायर्स को भी कॉन्कर किया, और ये विद इन 20-25 साल के हो गया, उमर रज़ी अल्लाह अन्हु के दौर में आज़रबैजान तक तकरीबन मुस्लिम हुकूमत पहुँच चुकी थी, रफली 2.2 मिलियन स्क्वायर माइल्स के करीब मुसलमानों की हुकूमत हो चुकी। तो ये उसी ज़माने में, यानी सहाबा खुलफा राजदीन के ज़माने में ही ये लोग रसवा हो गए, अल्लाह ने दिखाया है ये इनको। और इन इवन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में ही जो सरजमीन अरब थी वो तो आज़ाद उसी वक्त हो गई थी, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में ही खैबर तो फतह हो चुका था, वहाँ से जूस तो निकाले जा चुके थे, और मक्का फतह हो चुका था, ये अगर यहाँ पे मुशरिकीन मुराद हो तो वो भी रसवा हो चुके थे, तो दुनिया में भी रसवाई उनको इस फॉर्म में मिल चुकी थी वहीं पे, और आखिरत में तो अजाब उनके लिए होगा ही होगा। इस आयत को अजाब कबर के कॉन्टेक्स्ट में ले सकते हैं, उस पर और बहुत सारे भी दूसरे भी आयतें समझें कि दलील बनती हैं, जैसे युसब्बितुल्लाहु अल्लज़ीना आमनू बिलकौल सादिकी फिल हयात दुनिया वलहुम फिल आखिरत अज़ाबुन नार, वहाँ पर भी यही पता चलता है, हयात दुनिया में अलग और आखिरत में अज़ाब। या वो जब नूह अलैहिस्सलाम की कौम पे अज़ाब आया और अल्लाह ने उनको कहा उग़रिकू, अब तुम गरक हो जाओ, فَأُدْخِلُوا نَارًا، اور پھر آخرت میں تمہارے لیے آگ ہوگی۔ اب جو غرق ابھی ہونا ہے انہوں نے، ابھی تو وہ تو سب ڈوب کے مر گئے، تو ابھی ان پہ کون سا عذاب آ رہا تھا؟ وہاں پہ بھی عذاب، عذاب قبر ہی مراد تھا۔ تو یعنی اس پہ ایک نہیں، اس پہ بہت ساری دلیلیں آپ کو ملتی ہیں۔ وہ حضرت عمر رضی اللہ عنہ کی مشہور حدیث ہے، استنزہو عن البول فإنہ عامۃ من عذاب القبر منہ، کہ بول یعنی کہ جس سے پیشاب کہا جاتا ہے، اس سے بچو، کیونکہ عذاب قبر کے لیے یہ ایک بہت ہی میجر ریزن بن جاتا ہے۔ ایک وہ چرواہے کا واقعہ آتا ہے، وہ اس پہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ اس کو عذاب قبر ہو رہا ہے، اس کی قبر پہ وہ رکھا انہوں نے، پھر اس کی بیوی سے پوچھا اس کو یہ کیا کرتا تھا، اس نے کہا ویسے تو بہت اچھا آدمی تھا، مطلب نیک تھا، سب تھا، لیکن یہ جب یہ بکریوں وغیرہ کو چروانے نکلتا تھا تو ان کی یعنی کہ سمجھیں جو یہ جو ویسٹ ہوتا ہے نا، اس سے وہ بچتا نہیں تھا، بچاتا نہیں تھا اپنے آپ کو۔ تو کہنے کا مقصد یہ ہے کہ ایسی بہت ساری چیزوں سے یہ بات پتہ چلتی ہے، اس میں کوئی ایسی وہ نہیں ہے۔ اچھا دوسرا، اب یہ دیکھیں، اب یہاں پہ قبلہ بدلنے کے لیے پھر بات ہو رہی ہے مین، یہ بہت امپورٹنٹ ہے، وللہ المشرق والمغرب، اب جس طرف بھی رخ کرو گے اللہ وہاں پہ اللہ کو ہی پاؤ گے۔ تو اس سے آپ کو یہ پتہ چلا ایک تو یہ پتہ چلا کہ مسلمان جو ہیں وہ کعبے کو نہیں پوج رہے، یعنی جو بیت اللہ ان اٹ سیلف، کعبہ جو ایک ایز اے اسٹرکچر، ایز این عمارت، ایز اے بلڈنگ ہے، وہ ہمارے لیے سیکریٹ کیوں ہے؟ کیونکہ ہمیں صرف شریعت نے بتا دیا کہ یہ ہمارا اللہ کا گھر ہے، ورنہ ان اٹ سیلف اس اسٹرکچر کی صرف ان اٹ سیلف کوئی حیثیت نہیں ہے، جو اصل حیثیت ہے وہ اس کے قبلہ ہونے کی ہے۔ اور وہ قبلہ کیوں ہے کہ بھائی سب سمجھیں ایز اے جماعت کے فارم میں ایک طرف رخ کر رہے ہیں، ڈائریکشن کر رہے ہیں، تو قبلے کی طرف وہ یہاں کر لیں۔ تو اس سے پتہ چلا وہ کوئی ان اٹ سیلف بلڈنگ نہیں ہے جس کو ہم پوج رہے ہیں، اصل اللہ ہے، اور اللہ ہر طرف ہے، مشرق میں بھی اللہ ہے، مغرب میں بھی اللہ ہے، جس طرف چاہیں گے وہ اللہ کو پائیں گے۔ اس سے ایک فقہ کا مسئلہ نکلتا ہے، چار بندے ہیں سپوز کریں، وہ کسی سفر میں گئے، بالکل کوئی ڈیزرٹ کا علاقہ ہے یا بالکل ویران علاقہ ہے، اب رات کا ٹائم ہے، وہاں پہ اذان ہوتی ہے، آپ نے نماز پڑھنی ہے، عشاء کی ہے، فجر کی ہے، کوئی بھی ہے، واٹ ایور، عصر کی ہے، مجھے نہیں معلوم، یا ظہر کی ہے، چلے سورج بالکل اوپر ہوتا ہے۔ اب انہوں نے قبلے کا ڈائریکشن اگر دیکھنا ہے، اور انہیں تو پتہ ہی نہیں ہے کہ قبلے کا ڈائریکشن کہاں ہے، تو وہ ان کو آرڈر کیا ہے کہ اب آپ اس سے کہتے ہیں تحیا کریں گے، آپ اپنی یعنی کہ غور و فکر کریں، سوچیں گے کس طرف ہو سکتا ہے، ٹھیک ہے، پھر ایک ازمپشن پہ پہنچ جائیں کہ یہاں کعبہ ہے اور وہاں نماز پڑھ لیں۔ اب چار گروپس ہیں، ایک کہتا ہے کہ قبلہ رائٹ پہ ہے، ایک کہتا ہے نہیں سامنے ہے، دوسرا کہتا ہے یہاں ہے، اور چوتھا کہتا ہے پیچھے ہے، یعنی کہ فور ڈفرینٹ کارنرز میں وہ چاروں گروپس کہہ رہے ہیں کہ قبلہ ہے، ان کا آپس میں کنسنسس نہیں ہو رہا۔ اب چاروں نے نماز اسی طرح پڑھ لی، کچھ نے اس طرف، کچھ نے اس طرف، کچھ نے اس طرف اور کچھ نے اس طرف، تو نماز کیا کا کیا آرڈر ہوگا؟ تو اس کے بارے میں شریعت یہ کہتی ہے کہ نماز چاروں کی صحیح ہو جائے گی، صحیح مسئلہ ایک کا ہی ہوگا، ظاہر ہے آبویسلی، کیونکہ جو قبلے کا، کعبے کا ڈائریکشن ہوگا وہ تو ایک ہی ڈائریکشن میں ہوگا، وہ چاروں طرف تو ہو نہیں سکتا۔ تو اس سے آپ کو فقہا کا جو مسئلہ آتا ہے نا، وہ اکثر لوگ کہتے ہیں یار کہ کسی فقیہ کو یا کسی مجتہد کو فالو کرنا کیوں ضروری ہے، فقہ کو فالو کرنا کیوں ضروری ہے، مسئلہ تو اللہ کی نظر میں ایک ہی صحیح ہے۔ اور بات یہ صحیح ہے کہ اللہ کی نظر میں ایک ہی اصل مسئلہ صحیح ایک ہی ہوتا ہے، لیکن فقہا کا کام یہی ہوتا ہے، اپنی سوچ بچار کر کے اس مسئلے کا آپ کو آنسر دیتے ہیں۔ اب اللہ کی نظر میں وہ ایک مسئلہ صحیح ہوتا ہے اور ایک مسئلہ صحیح نہیں ہوتا، لیکن قبول دونوں ہوتے ہیں، اسی لیے فقیہ کے بارے میں آتا ہے فلو اجران، جب اپنی سوچ بچار کر کے وہ کسی نتیجے پہ پہنچتا ہے، فلو اجران، اسے صحیح ہوتا ہے تو ڈبل اجر، غلط ہوتا ہے تو ایک اجر۔ اب وہ چار ڈائریکشن میں پڑھ رہے ہیں، جو صحیح والا تھا اس کو ڈبل اجر مل جائے گا، لیکن نماز چاروں کی ہو جائے گی۔ اور تیسری ظاہر چیز آپ سے یہ بھی سمجھیں کہ اللہ کی جو ذات ہے اس کا ادراک یعنی کہ اسے سمجھنا عام ہم جیسے بندوں کے لیے تو امپاسبل ہے، یہ اللہ ہی بہتر جانتا ہے کہ کس کانٹیکسٹ میں یا کس کیپیسٹی میں وہ صحیح مسئلہ ہے. باقی ہمارا کام صرف اپنی سوچ بچار سے علم حاصل کر کے اور غور و فکر کرنا ہے, آگے اللہ بہتر جانتا ہے. اس سے انشاءاللہ تھوڑا سا کرتا ہوں میں بس ریپ اپ. یہاں پہ اصل میں یہ سٹوری ایک لکھی ہوئی اس طرح سے ہے کہ اسلام سے پہلے جب عیسیٰ علیہ السلام کے زمانے میں, آپ کو یاد ہے یحییٰ علیہ السلام کو جیوز نے قتل کروایا تھا, تو یہاں پہ اس طرح سے حضرت نے لکھا ہے کہ روم کے نصارہ نے ان سے انتقام لینے کے لیے عراق کے ایک مجوسی بادشاہ کے ساتھ مل کر اپنے بادشاہ, یہ جو میں نے آپ کو نام بتایا طیطوس, اس کا نام یہاں پہ ذکر کیا گیا ہے, آئی ایم ناٹ شیور یہ کون سا والا ہے, اس نے پھر یہ جو شام کے بنی اسرائیل تھے سیریا کے, ان پر حملہ کیا, ان کو قتل و غارت کی, اور بائبل جو اس زمانے کی جو سب نے فرسٹ ٹیسٹمنٹ تھے اس کے بہت سارے نسخے بھی جلائے, اور پھر بیت المقدس یعنی کہ جروسلم کے اندر جو پاک مسجد تھی اس پہ حملہ کیا, اور وہاں پہ یہ
بائبل تو نصارہ کی تھی نا, فرسٹ ٹیسٹمنٹ جیوز کا تو سیکنڈ
فرسٹ ٹیسٹمنٹ ہی جیوز کی تھی نا, سیکنڈ ٹیسٹمنٹ واز فار نصارہ کے لیے دونوں ٹیسٹمنٹ, فرسٹ ٹیسٹمنٹ واز فار دا جیوز. جی جی تو اس نے کیا کیا, اس نے بہت سارے نسخے جلائے بھی, اور پھر مسجد بیت المقدس کے اندر روایات میں آتا ہے حضرت نے لکھا ہے کہ نجاست گندگی اور ایون پگز یعنی کہ خنزیر وغیرہ بھی وہاں پہ گھوم رہے ہوتے تھے مسجد کے اندر. تو وہ جو آیت میں آ رہا ہے نا کہ یہ مسجدوں کا احترام اور مسجدوں کو خراب کرنے پہ لگے ہوئے تھے, اس سے غالب حضرت نے گمان یہ لکھا ہے کہ یہ وہ مراد ہے. اور بہرحال آپ پھر دیکھیں کہ حضرت عمر رضی اللہ عنہ کے دور میں جیسے میں نے ذکر کیا یہ پورا علاقہ کانکر ہو گیا تھا, پورا شام یہ سب کچھ مسلمانوں کے قبضے میں ہو گیا تھا. تو ان لوگوں کو دنیا میں ہی اللہ نے ذلیل کر کیا, لہم خزی فی الدنیا, یہ ان کے ساتھ ہوا معاملہ. اور اس کے پھر 100 سال بعد مسلمانوں کے بھی آپ دیکھیں کچھ عرصے کے لیے جو دوبارہ کروسیڈز کے ٹائم پہ کچھ قبضہ ہوا, انہوں نے دوبارہ وہ آتا ہے کہ جب انہوں نے اٹیک کیا رومنز نے, دوز ور ایکچولی ان فیکٹ ویل دوز ور ناٹ دا آرتھوڈاکس دا ایکچوئل کرسچنس, دوز ور دا کیتھولکس جن کا ایکچوئل کرسچینٹی سے کوئی تعلق نہیں ہے, وہ تو ایک یورپین ریلیجن ہے. ایکچوئل کرسچینٹی واز از دا ریلیجن آف دا آرتھوڈاکس جو آپ کو ایسٹرن یورپ میں آج بھی کچھ فارم میں ملتا ہے, یا رشیا میں, ایسٹرن سوویت ریپبلکس میں, یہاں پہ ملتا ہے. یہ کروسیڈز ہو رہی تھی, یہ آرمیز چل رہی تھی یورپ سے, اس کے پیچھے بیک گراؤنڈ کچھ اور ہے, ابھی آئی ڈونٹ تھنک کہ ہم اس ڈیٹیل میں ابھی جاتے ہیں, بٹ اینی ہاؤ انہوں نے بھی جب اٹیک کیا تو کیا ہوا وہاں پہ آپ دیکھیں تو روایات پہ جو بکس میں لکھا ہوا ہے کہ گھوڑوں کی پوری پوری ٹانگیں خونوں سے بھر گئیں اس مسجد کے اندر, انہوں نے اتنا سلاٹر کیا باقاعدہ مسلمانوں کو. تو اینی ہاؤ اس کے بعد پھر صلاح الدین ایوبی نے دوبارہ کانکر کیا اور وہ جگہ سے ان کو نکال باہر فوراً خالی کیا. تو وہ بھی ایک مطلب آن اینڈ آف ہوتا جا رہا ہے ہر کچھ عرصے میں, 50-100 سال کے لیے ایسا بیچ میں ایک اللہ کی حکمت ہے کوئی نہ کوئی کہ ایسا نظر آتا ہے. اور پھر دوسرا آپ ایک چیز دماغ میں رکھیں, یہاں پہ مساجد اللہ جا رہا ہے, یہاں پہ کوئی خاص آرڈر اس طرح سے نہیں ہے کہ صرف ایک کوئی خاص مسجد مراد ہے, یہاں اس میں عام ہے. اب اس میں تمام مسجدیں آ جائیں گی, تمام مسجدوں کا حکم وہی ہوگا, چاہے وہ مسجد حرام ہو, چاہے وہ مسجد نبوی ہو, چاہے وہ بیت المقدس ہو, وہ ظاہر ہے وہ ڈیفینیٹلی ہمارے لیے زیادہ ڈیفینیٹلی ایک مقام رکھتی ہیں, اس میں کوئی شک کی بات نہیں ہے. وہ تینوں تو سمجھیں حرمین اور تینوں ہمارے حرم ہیں, لیکن ہر مسجد پھر اس آرڈر میں ہوگی, ہر مسجد کی صفائی اور پاکی اور اس کا وہ رکھنا ضروری ہو جائے گا. جی اور وہ دوسری آیت میں آتا ہے انما یعمر مساجد اللہ من آمن باللہ والیوم الآخر وقام الصلاۃ وآتى الزکاۃ ولم یحشر الا اللہ, کہ اصل میں جو مسجد کی آبادی ہے وہ ان لوگوں سے ہی ہے جو اللہ پر ایمان لائے اور آخرت پر ایمان لائے اور نماز قائم کی اور اس طرح سے. تو یہ سب تمام مسجدوں کا احترام اور ادب اور ان کی صفائی پاکی اور یہ سب آرڈرز اس کے انڈر ہی قائم رہیں گے. آخری چیز بس ایک دیکھیں, یہ ایک مجھے انٹرسٹنگ لگا, حضرت علی رضی اللہ عنہ کا ایک کال یہاں پہ انہوں نے لکھا ہے کہ شرافت اور انسانیت کے 6 کام ہیں, 3 حضر اور 3 سفر کے, 3 یعنی کہ جو مقیم ہوتے ہیں جب ہم رکے ہوئے ہوتے ہیں, حضر اس سے یہ مراد ہے, اور 3 سفر میں. اچھا حضر کے یعنی کہ جب ہم کہیں اپنے گھر پہ ہیں یا رکے ہوئے اپنے ہوم لینڈ میں ہیں، تو وہ تین کام کیا ہیں؟ تلاوت قرآن اور مسجدوں کو آباد کرنا اور ایسے دوستوں کی جمعیت بنانا، یعنی کہ ان کو آپس میں اسمبل کرنا جو اللہ اور دین کے کاموں میں آپ کی مدد کریں، اس سے ایک چیز یہ بدل. اور پھر سفر کے تین کام جو حضرت علی رضی اللہ عنہ نے فرمائے، ایک توشہ یعنی کہ جو اپنا ایکسپینڈیچر ہے، سمجھیں کہ کھانے پینے کا سامان وغیرہ، پھر دوسرا حسن خلق سے پیش آنا، اپنا بیہیویئر اچھا رکھنا، اور تیسرا جو سفر کے اندر ہمارے کمپینینز ہیں ان کے ساتھ اچھا بیہیو کرنا، ہنسی خوشی کے ساتھ رہنا. اور یہ تو یہ چھ چیزوں کا حضرت علی رضی اللہ عنہ نے فرمایا. اس میں ایک مسجدوں کو آباد کرنا بھی، جب کوئی بندہ اپنے گھر پہ مقام پہ موجود ہے تو اس کے ذمہ ہے کہ وہ مسجدوں کا خاص خیال کرے اور ان کو آباد کرنے کی کوشش میں لگا رہے. خیر اینی آؤ پہلے اور یہی جو للہ المشرق والمغرب سے آپ کو یہی پتہ چلتا ہے کہ کیونکہ اللہ ہر جگہ ہے، حاضر اور ناظر ہے، اور اسی وجہ سے پہلے آرڈر تھا کہ وہاں. اب مکہ میں تو جب قبلے کو رکنے یمانی اور حجر اسود کے درمیان نبی کریم صلی اللہ علیہ وسلم بیٹھا کرتے تھے اکثر نماز کے لیے، تو جب وہ رخ کرتے تھے تو کعبے کی طرف ہوتا تھا اور آگے اسٹریٹ بیت المقدس یعنی کہ مسجد اقصیٰ آ جاتی تھی، تو وہ دونوں پہ آرڈر ہو جاتا تھا. لیکن جب مدینہ گئے تو اب کعبہ واز ٹورڈز دا ساؤتھ اور بیت المقدس واز ٹورڈز دا نارتھ، اب اپوزٹ ہو گیا کام، تو اس لیے ایک ڈائریکشن ہی ہو سکتا تھا. تو پہلے وہاں پہ آرڈر ہوا بیت المقدس کا، پھر کعبہ ہو گیا. تو اٹ ڈزنٹ میٹر، اللہ کے لیے تو سب اللہ کے گھر ہیں، سب مسجدیں اللہ کے گھر ہیں، جس طرح بھی ہو اس میں کوئی اشکال کی ایسی بات نہیں ہے. پہلے موٹا موٹا یہی ہے اور اسی لیے یہاں پہ آ رہے ہیں فولی وجہ کا شطر المسجد الحرام. پھر آرڈر جب آ گیا فائنلی، حیث ما کنتم فولو وجوہکم شطرا، یہ سورہ بقرہ کی آگے آیت نمبر 144 میں آئے گا انشاءاللہ، تو وہاں کریں گے. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. سبحانک اللہم اشہد ان لا الہ الا انت استغفرک واتوب الیک.